यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिमा जानकारी। स्वास्थ्य बीमा बोर्डद्वारा आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवाबिन्दु निर्धारण। 212 भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। र जलवायु परिवर्तनका कारण बालुवा र धूलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 र औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक 2082 प्रस्तुत भएको छ। बैठकमा संचार मन्त्रीको तर्फबाट साइबर सुरक्षा विधेयक प्रस्तुत गर्नुहुँदै उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतीय कारोबार ऐनलाई समय सापेक्ष परिमार्जन गरी नयाँ प्रविधि अनुरूप बनाउन र साइबर सुरक्षा सम्बन्धी व्यवस्था गर्न थप विधेयक तर्जुमा गरिएको बताउनुभयो। यस्तै बैठकमा औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिको दर्ता, नियमन, प्रवर्धन र अभिलेख व्यवस्थित गर्न विद्यमान कानून संशोधन र एकीकृत गर्न आवश्यक भएकाले विधेयक प्रस्तुत गरिएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको स्पेन सम्मेलनमा भाग लिन गएका केही नेपाली नफर्किएको बारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले सिंचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुँदा रोपाई हुन नसकेका तराई मधेसको क्षेत्रहरूलाई सुखाग्रस्त क्षेत्र घोषणा गरी किसानलाई उचित राहतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य बीमा सेवालाई सहज र सबैको पहुँचमा पुर्याउन जुम्लाको खानेपानी कार्यालय खारेज नगर्न, कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि सदन बहिष्कार गर्नुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सबैभन्दा महत्वपूर्ण भएकाले त्यसका लागि पूर्व तयारी सम्बन्धी सूचनाको जानकारी गराउने र सूचना प्रणालीलाई थप व्यवस्थित बनाउन सरकार लागिरहेको बताउनुभयो। मन्त्री लेखकले जोखिम उत्पन्न भयो भने त्यसको प्रतिकार, खोज, उद्धार, राहत, पुनर्निर्माण र पुनस्थापनाका लागि सरकार देशैभर तयारी अवस्थामा रहेको पनि जानकारी गराउनुभयो। सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरूले वित्तीय संघीयताका लागि आयोगलाई सक्रिय बनाउन र प्राकृतिक स्रोतको राजस्व बाँडफाँडलाई समन्वयक बनाउन आवश्यक कानून तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबूत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने बताउनु भएको छ। एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आज झापामा सम्बोधन गर्नुहुँदै वहाँले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका स्थित मदनडाँगी ताराबारी डिपु सड़क स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सड़क नेपालभरबाट छानिएका 17 सड़क मध्येको एक हो। 44,24,00,000 रूपियाँको लागतमा निर्मित 4.86 किलोमिटरको सो सड़क समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्वत 1871 असार 29 गते तनहको चुदी रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। नेपाल प्रज्ञा प्रतिष्ठान र भानु साहित्य उद्यानले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैंचाका रूपमा सिंगार्न सक्नुपर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अहिले जस्तो संचार र सूचनाको प्रभावकारी माध्यम नभएका समयमा रामायणले नेपाली भाषी बीचमा एकता कायम गर्न ठूलो योगदान गरेको र उक्त योगदान आदिकवि भानुभक्तको भएको बताउनुभयो। त्यस अवसरमा डाक्टर नवराज लम्साल र धीरेन्द्र प्रेमर्सी लगायत 10 कविहरूले भानुभक्त आचार्य र रामायणसँग सम्बन्धित विषयमा कविता वाचन गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले नेपाली भाषा साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदि कवि भानुभक्त आचार्यबाट भएको बताउनु भएको छ। भानुभक्तको 212 जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले भाषा साहित्य र संस्कृतिका क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको छ। आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा बिन्दुको रूपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा बिन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निशुल्क उपलब्ध हुने जानकारी दिनुभएको छ। नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले 37 प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो भाग नेपाल आइपुगेको हो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2082-83 लागि 25,76,43,00,000 रूपैयाँको बजेट ल्याएको छ। महानगरका उपप्रमुख सुनिता डंगोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको 17 अधिवेशनमा आगामी आर्थिक वर्षको लागि 25,76,43,00,000 रूपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। आज शोक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले निर्वाचन आयुक्तका रूपमा शर्माले निर्वाचन कानून नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचन आयोगका पूर्व आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 3 आगामी कार्तिक 17 हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अध्यावधिक गर्ने निर्णय गरेको छ। आयोगका अनुसार मतदाता नामावली अध्यावधिक गर्ने सन्दर्भमा कार्तिक 16 18 उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए 10,000 रूपियाँ जरिवाना गर्ने भएको छ। नगरपालिकाले 15 दिनभित्र छगोठ भत्काउन आज सूचना जारी गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टका अनुसार शनिबार वडा नम्बर 1 निगालीकी 28 वर्षीय कमला औजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले आफ्नो देश विरूद्ध थप आक्रमण नहुने आश्वासन पाएमा अमेरिकासँग आणविक वार्ता पुनः शुरू गर्न सकिने बताउनु भएको छ। विदेश मन्त्री अराघचीले तेहरानमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई दिएको सम्बोधनमा इरान आफ्नो आणविक कार्यक्रमका बारेमा वार्ताका लागि सधैँ तयार रहेको र भविष्यमा पनि तयार रहने बताउनुभयो। अराघचीले आफ्नो भूमिमा युरेनियम प्रशोधन जारी राख्नुपर्ने अडानलाई पनि दोहोर्याउनुभयो। इजरायलले तेहरान आणविक हतियारको पहुँचमा भएकाले आक्रमण गरेको दावी गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई साउन 1 गतेदेखि अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ। मन्त्रालयले सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई विद्युतीय प्रणाली मार्फत भुक्तानी हुने व्यवस्था मिलाउन आइतबार परिपत्र गरेको हो। सरकारको वार्षिक बजेट वक्तव्यमा समेत आगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गरिने उल्लेख छ। नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको भएको जनाएको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी मौद्रिक नीतिबाट आर्थिक पुनरुत्थान हुने र सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेको हो। मौद्रिक नीतिले राखेको 12% कर्जा विस्तारको लक्ष्य पूरा गर्न सके अहिलेको अधिक तरलता समस्या समाधान हुने र निजी आवासीय घर निर्माण तथा खरिद कर्जाको सीमा बढ्दा अर्थतन्त्रलाई थप चलायमान बनाउन सघाउ पुग्ने चेम्बरले जनाएको छ। चेम्बरले विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन अध्ययन गरी आवश्यकता अनुसार पुनरावलोकन गरिने व्यवस्थामा भने थप स्पष्ट पारिनु आवश्यक रहेको जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक आइतबार 29 अंकले बढेर 2760.80 बिन्दुमा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको हो। आइतबार 311 कम्पनीको 3,25,92,030 कित्ता शेयर किनबेच हुँदा करिब 11,42,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ।
अब वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। साफ U20 महिला च्याम्पियनशीपमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साबिक विजेता बंगलादेशसँग 3-2 गोल अन्तरले पराजित भएको हो। पहिलो हाफमा नेपाल 2-0 पछाडि थियो। दोस्रो हाफमा 2 गोल गर्दै नेपाल पुनरागमन गरेको थियो। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिमा जानकारी। स्वास्थ्य बीमा बोर्डद्वारा आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु निर्धारण। 212 भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। र अमेरिकासँग आणविक वार्ता पुनः शुरू गर्ने इरानका विदेश मन्त्री अब्बास अराघचीको भनाई। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।